بسم اللہ الرحمن الرحیم، اللہم صلی علی محمد و آلہ الطاہرین۔ ناظرین اکرام، سحر عالمی نیٹورک کی جانب سے براہ راست نشر ہونے والے پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے۔ اس پروگرام میں میں آپ کو اپنی جانب سے اور اسٹوڈیو میں موجود اپنی ٹیم کی جانب سے بہت بہت خوش آمدید کہتا ہوں، اور پوری دنیا میں جہاں کہیں بھی ہمارا یہ پروگرام دیکھا جا رہا ہے اور آپ تمام ناظرین کی خدمت میں دل کی گہرائیوں سے ہدیہ سلام پیش کرتا ہوں۔ اور ناظرین، جو یہ ایام ہیں آپ جانتے ہیں کہ بہت اہم ایام ہیں، بڑی خوشیوں کے ایام ہیں، اور یہ عیدیں ہیں، ایک سلسلہ ہے عیدوں کا کہ جو شعبان کے شروع ہونے کے ساتھ شروع ہوتا ہے، اور الحمدللہ یہ مہینہ ایسا ہے کہ جس مہینے میں صرف خوشیاں ہی خوشیاں ہیں اور اس میں کوئی غم نہیں ہے، یعنی تمام ولادتیں ہی ولادتیں ہیں، کسی امام کی یا کسی معصوم کی شہادت نہیں ہے۔ ناظرین، ان عیدوں کی مناسبت سے آپ کی خدمت میں ہم تبریک اور تہنیت پیش کرتے ہیں، اور خصوصاً حضرت امام زمانہ عجل اللہ تعالیٰ فرجہ الشریف کی ولادت کی مناسبت سے، جو بھی چند روز بعد ہے، ہم پہلے ہی سے آپ کی خدمت میں تبریک اور تہنیت پیش کرتے ہیں۔ ناظرین، ہماری گفتگو پروگرام راہ زندگی میں چل رہی تھی نجاسات کے حوالے سے، اور اس پر الحمدللہ ہمارے ساتھ جناب سید زرغام حیدر رضوی صاحب قبلہ پروگرام میں تھے، اور وہ الحمدللہ بہت اہم گفتگو فرما رہے تھے۔ اسی گفتگو کو ہم آگے بڑھائیں گے، اور جو باقی اس کے کچھ سوالات تھے وہ ہم اپنے مہمان سے پوچھیں گے۔ تو آپ ہمیں اجازت دیجئے، پہلے اپنے مہمان سے آپ کی ملاقات کراتے ہیں، اس کے بعد اپنی گفتگو کا آغاز کرتے ہیں۔ قبلہ، السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
قبلہ، بہت شکر گزار ہیں آپ کے کہ ایک مرتبہ پھر آپ نے ہماری دعوت کو قبول فرمایا اور آپ اسٹوڈیو تشریف لائیں۔
آپ تمام حضرات کا بھی میں تہ دل سے بہت بہت شکریہ ادا کر رہا ہوں۔
جی، بہت شکریہ حضور۔ جیسا کہ میں نے ابھی ناظرین کی خدمت میں گزارش کی کہ ہماری جو انشاءاللہ آج کی گفتگو ہے وہ بھی نجاسات سے ہی مربوط ہے، اور یہ بہت اہم مسئلہ ہے تاکہ ہم جان سکیں کہ ایک چیز اگر نجس ہے تو کس طریقے سے اس سے پاک کیا جائے، تاکہ ہماری نماز بھی صحیح ہو سکے، ہمارا لباس پاک ہو سکے، اور بھی دوسرے مسائل اس کے اوپر جو ہے مرتب ہوتے ہیں۔ تو حضور، میں گزارش کروں گا یہاں سے مردار کے حوالے سے۔ آپ نے فرمایا تھا کہ مردار جو ہے وہ بھی نجس ہے، لیکن یعنی اس کی خرید و فروش کا مسئلہ چل رہا تھا، یا اس کو ہم بیچ سکتے ہیں، اس کو خرید سکتے ہیں، تو اس کے اوپر آپ روشنی ڈالیے، مردار کی خرید و فروش کا کیا حکم ہے؟
دیکھیے، پچھلے ہفتے میں نے ایک حدیث پیغمبر کو پیش کیا تھا
جی،
کہ ان اللہ اذا حرم شیئن حرم ثمنہ،
جی
اللہ جب کسی چیز کو حرام قرار دیتا ہے تو اس کے پیسے کو بھی حرام قرار دیتا ہے۔
بے شک
مردار چونکہ نجاسات میں سے ہے اور حرام ہے،
جی
لہٰذا اس کی بیع و شرا کرنا، یعنی بیچنا اور خریدنا،
جی
یہ بھی ناجائز ہے۔
جی بالکل۔ تو حضور، اچھا، اب ایک سوال پیدا ہوتا ہے کہ مردار کو تو خود خرید و فروش یعنی اس کی جائز نہیں ہے، نہ بیچ سکتے ہیں نہ خرید سکتے ہیں، لیکن مردار کے کچھ اعضاء ایسے ہوتے ہیں مثال کے طور پر جن کے اندر روح داخل نہیں ہوتی، مثلا دانت ہے یا سینگ ہے، خصوصاً ہاتھی کے دانت یا ہاتھی کا سینگ وغیرہ، تو یعنی اس کا کیا حکم ہے؟ کیا اس کو بھی نہیں خرید سکتے اور بیچ سکتے؟
دیکھیے، جو اس مقام پر فقہاء کرام فتویٰ دیتے ہیں،
جی
کلی اعتبار سے مردار کا بیچنا اور خریدنا حرام ہے،
جی
لیکن وہ اعضاء و جوارے اور وہ چیزیں جس میں روح نہیں ہوتی، مثلا دانت ہے،
صحیح،
یا مثلا سینگ ہے،
جی
اس قسم کی چیزیں اگر ان کے اندر منفعت محللہ ہے،
جی
یعنی ایسی منفعت، ایسا فائدہ جو حلال ہے،
جی
اور اقلائی ہے، تو علماء نے یہاں اجازت دی ہے کہ ایسی چیزوں کو بیچ سکتے ہیں، خرید سکتے ہیں، ولو یہ مردار کا جز ہے، لیکن اس طرف سے دیکھتے ہیں کہ یہ دانت ہے، اس کے اندر روح نہیں ہوتی اور پاک ہے،
جی
لہٰذا اس لحاظ سے اس کا بیچنا اور خریدنا حرج کا باعث نہیں ہے۔
ہاں، اقلائی یعنی معمولاً رائج ہے معاشرے، جی میں
فائدہ اقلائی، یعنی
جی جی
اگر عرف عام میں، یعنی لوگوں کے سامنے جو سمجھدار افراد ہیں،
جی
ان کے سامنے یہ چیز پیش کی جائے،
صحیح،
تو کہے ہاں اس دانت کے اندر منفعت ہے، فائدہ ہے،
جی جی بالکل،
اس صورت میں کوئی حرج نہیں ہے۔
صحیح۔ حضور، خون کے حوالے سے ہم گفتگو کرنا چاہیں گے اب، کہ خون آپ نے فرمایا تھا نجس ہے، لیکن کیا تمام خون نجس ہیں اور ہر جانور کا خون نجس ہے؟ اس کے اوپر کچھ روشنی ڈالیے۔
دیکھیے، نجاسات میں سے ایک نجس خون ہے،
جی
لیکن خون اس طریقے سے نجس نہیں ہے جس طریقے سے بقیہ پیشاب پخانہ وغیرہ جو ہے نجس ہوتا ہے۔
صحیح۔
اس سلسلے میں اس طریقے سے فقہاء نے بیان کیا ہے کہ ان چیزوں کا خون،
صحیح،
جن کو اگر ذبح کیا جائے تو خون اس کا اچھل کے نکلے، خون جہندہ ہو،
جی جی
تیزی کے ساتھ، صورت کے ساتھ نکلے،
جی
بکری ہے، بکرا ہے، اونٹ ہے، ऊँट को नहर किया जाता है, लेकिन खून जो है उछल के निकलता है, सैलान पैदा करता है।
सही
खूब इस किस्म के जो हैवानात हैं जिनका खून जहिंदा है, सैलान रखता है,
सही
इनका खून नजीस
जी
है। वलो ये कि ज़िबह शरी किया जाए,
जी
यानी शरी एतबार से उन्हें ज़िबह किया जाए,
सही
लेकिन वो खून जो बाहर निकला है इनका, वो नजीस है। लेकिन यहाँ एक सवाल ये पैदा होता है, ज़िबह करने के बाद
जी
जो खून इजाफी था वो निकल गया,
सही
बाज़ औक़ात दिल के अंदर खून रह जाता है
जी
या रगों के अंदर खून फंसा रहता है,
जी
इस खून का हुक्म क्या है?
कभी कभी देखने में आया है कि बाजार से खरीद के गोश्त लाते हैं और
जी
खुद गोश्त के अंदर जो है खून मौजूद
खून
होता है।
होता है
जी
तो ये खून जो है दाखिली खून है।
जी
इसके बारे में फुका फरमाते हैं कि जबीहे के वक्त जो खून निकल गया है उसके बाद जो जिस्म के अंदर खून रह जाता है,
जी
चाहे वो दिल में हो, गुर्दे में हो, फेफड़े में हो, गोश्त में हो, रग में हो,
सही
ये खून पाक है, लेकिन खाना इस खून का हराम है।
सही
कभी इश्तबा ना हो जाए, आदमी समझे
जी जी
कि जी
बिल्कुल
पाक है लिहाजा हम खा भी सकते हैं।
सही।
लिहाजा अगर गोश्त के अंदर आपको खून नजर आ रहा
हाँ, चूंकि
है,
दो चीज़ें होती हैं, ये हम अपने नाज़रीन के लिए अर्ज़ कर दें कि एक पाक होता है और
जी
एक यानी उसके साथ नजिस के मुकाबले में पाक होता है
जी
और हलाल के मुकाबले में हराम
हराम
होता है,
होता है,
यानी हर पाक चीज़ का खाना जो है वो ज़ाहिर जायज़ नहीं है।
जायज नहीं है।
जी
इसी तरीके खून पाक है जो अंदरूनी है,
जी
लेकिन उसका खाना जो है हमारे लिए नाजायज है। वो
जी
खून पाक है, इसका फायदा कहाँ जाहिर होगा?
जी
मान लीजिए कि दो अंगुश्त के बराबर
जी
हमारे कपड़े में खून जो है बकरी का लग गया,
सही
लेकिन ये वो खून है जो दाखिली खून था, ज़िबह होने के बाद
जी
जो गोश्त के अंदर खून बचा था,
सही
कोई हर्ज नहीं, चूंकि पाक है लिहाजा हम नमाज पढ़ सकते हैं। बरखिलाफ इसके कि अगर ये वो खून होता
जी
जो ज़िबह करते वक्त निकला है, तो इसकी मिकदार फकत यह है कि अंगुश्त के बराबर, कि
अंगुष्ठ से मुराद यानी अंगुष्ठ तो पूरी
ये
उंगली को कहते हैं।
कलमे की उंगली का पहला पोर,
अच्छा, ये पहला हिस्सा जो
पहला
कहलाता है।
हिस्सा,
जी
इससे थोड़ा सा कम हो,
हाँ सही
जिसको फिक्की इस्तेलाह में दिरहम कहते हैं, क्योंकि दिरहम की मकदार अलग अलग है,
जी जी
जो उलमा ने एहतियाती तौर पर फरमाया कि इतना खून हो, इससे एक सुई कम हो
जी
तो
जी
माफ़ है, चाहे वो जिस्म पर हो चाहे जिस्म के बाहर हो। तो ये
अल्लाह
खारजी हुक्म है, यानी हमारा खून हो,
जी जी
आपका खून हो,
हाँ
वो दरिंदे का खून हो, शेर चीते का खून हो,
सही
लेकिन नजिसुल आयन का नहीं होना चाहिए। कुत्ता सुअर वगैरह का खून
नहीं होना चाहिए।
अगर सुई की नोक के बराबर है तब
हाँ
भी ये खून माफ
नहीं है।
नहीं है।
और वो खून जो है यानी उसके अलावा खून जो है
और
वो
वो खून जो अंदरूनी खून है,
जी जी जी
वो चाहे मसलन आदमी की हथेली के बराबर हो,
सही
एक बालिश के बराबर हो, चूंकि पाक है लिहाजा इस खून में नमाज पढ़ने में कोई हरज नहीं है। और इसी तरीके से
यानी
वो
माफ़ कीजिएगा, अभी चूंकि बहुत अहम मसला है, ये बहुत पूछते हैं कि मामूलन छींटे आ जाती हैं खून की,
जी
अगर वो ज़िब के वक्त की छींटे हैं जिस वक्त ज़िबह किया जा रहा है और जो
जी
असली खून है ये रुका हुआ खून नहीं है,
जी
तो
जी
इसकी जो छींटे हैं वो भी पाक है फिर?
ना, ये
जी
छींटे नजीस हैं।
यानी उसमें नमाज नहीं पढ़ सकते
जी
हैं,
जी
लेकिन
अगर
अगर सब मिला के वो इतना है जितना आपने
हाँ, अगर
फरमाया।
सब मिला के वो अंगुश्त के बराबर हो जाती हैं,
जी
इस
जी
अंगुश्त से कम थोड़ा सा,
जी जी बिल्कुल
तो कोई हर्ज नहीं है इसमें नमाज पढ़ने में,
सही
कोई हर्ज नहीं है, इंसान नमाज पढ़ सकता है।
जी जी
लेकिन वही बास खून ऐसे हैं जिसको शरीयत ने माफू यानी माफ किया है
जी
और पाक करार दिया है।
सही बिल्कुल हो
बस
जाता
वो
है
हैवान जो खून जहिंदा नहीं रखते
जी
या जिनके खून जहिंदा रखने में शक है,
सही
मतलब सांप है
जी
या मगरमच्छ है,
जी
नहीं मालूम कि सांप जो है इसको अगर ज़िबह किया जाए तो इसका खून उछल के निकलेगा या उछल के नहीं निकलेगा,
सही
मगरमच्छ इसको ज़िबह किया जाए तो इसका खून उछल के निकलेगा या नहीं निकले, मजहूल है
जी
या
जी
मशकूक है, तो
सही
इसका खून भी उलमा ने माफ़ करार दिया है।
जी
इसी तरीके से खटमल है, रात में सोए हम
जी
खटमलों ने काटना शुरू किया, सुबह
बिल्कुल
उठे देखा मतलब कपड़ा भी लहूलुहान है और
हाँ,
जिस्म भी इसी तरीके से लहूलुहान
यानी
है।
लहूलुहान का मतलब ये कि निशान है, खून के
निशानात
निशान।
होते हैं, कभी दिरहम से भी ज़्यादा, यानी अंगुश्त
जी
के
जी जी
इस हिस्से से भी बहुत ज़्यादा होता है,
सही
तो ये खून भी पाक है। इसी तरीके से खटमल के अलावा मच्छर का खून है
जी जी जी
या मतलब सूस वगैरह जिसको कहते हैं पापे हमारे यहाँ
सही
उर्दू जबान में,
जी
खूब इस चूंकि इनका खून जो है अगर ज़िबा किया जाए
जी
तो जहिंदा नहीं होता।
अच्छा हुजूर, जैसे मच्छर बैठा हुआ है हमारे हाथ पे और वहाँ
जी
काट रहा है, हमारे सामने वो काट रहा है और वो फूल रहा है, अब
जी
वहीं पे हमने उसको मार दिया तो वो
जी
पाक है?
नहीं, यहाँ देखिए,
जी
अगर हम ये कहें कि ये मच्छर का खून हमारे हाथ पे लगा हुआ है
जी
तो इसे इंतकाल कहते हैं,
सही
यानी खून मुंतकिल हो गया एक जगह से दूसरी जगह,
जी
तो अगर मच्छर का खून कहा जाए
सही
तो ये पाक है।
जी
लेकिन अगर हम कहें नहीं ये वही खून है जो अभी अंदर इसके मुंह के अंदर جا رہا تھا،
صحیح.
تو اس صورت میں اس خون کا اشکال، البتہ چونکہ درہم سے کم ہے
جی جی
لہٰذا کوئی حرج نہیں ہے، نماز پڑھی جا سکتی ہے،
ہاں یعنی پاک ہے، اس میں کوئی مشکل
کوئی حرج نہیں. جی
حضور، خون کی چونکہ بحث چل رہی ہے، دیکھیے ایسا ہوتا ہے جو عید قربان وغیرہ کے موقع پہ آتے ہیں قصاب، جو قصائی آتے ہیں ذبح کرنے کے لیے، تو معمولاً ایک چھری سے کئی جانور بھی ذبح کرتے ہیں، پھر انہوں نے جو ذبح کیا ہے اور وہ خون جو لگا ہوا ہے اسی چھری سے وہ گوشت کے ٹکڑے بھی کرتے ہیں، اگرچہ خون اس کے اوپر لگا ہوا ہے، تو کیا وہ گوشت نجس نہیں ہو جائے گا؟
جی مطلقاً نجس ہے، اس میں جی کوئی شک نہیں ہے.
ہاں
لہٰذا قصاب کو چاہیے ذبح کرنے کے بعد
جی
اپنے اوزار کو دھل لے.
ہاں ہاں
یہ خون جو ذبح کرتے وقت نکل رہا ہے
جی
یہ نجس ہے،
بالکل،
چاہے وہ چھری میں لگا ہوا ہو
صحیح
یا اس کے بقیہ
اس کے ہاتھوں پہ چاہے لگا ہوا ہو،
اگر اسی چھری سے بغیر دھلے ہوئے
جی
گوشت کو کاٹا ہے تو گوشت بھی نجس ہو جائے گا.
صحیح.
لیکن اس کا کھانا اس صورت میں جائز ہے، عام طریقے سے ہمارے گھروں میں ہوتا ہے، ہم گوشت کو پہلے دھل لیتے ہیں اس کے بعد کھاتے ہیں.
جی بالکل.
لیکن یہ قصاب کے لیے لازم ہے کہ جس چھری سے اس نے ذبح کیا ہے
جی
دھلنے سے پہلے اسے گوشت کاٹنا نہ شروع کرے.
ہاں بالکل جی،
یہ ایک اہم چیز ہے.
بہت شکریہ حضور، یہ ہماری گفتگو آج ہم یہیں پہ روکیں گے انشاءاللہ. اس کے بعد جو نجاسات کے مسائل رہ گئے ہیں وہ انشاءاللہ اگلے ہفتے اگر آپ اجازت دیں تو ہم یہاں پر ایک مختصر سا وقفہ لیتے ہیں. جی ناظرین، بڑی اہم گفتگو چل رہی ہے ہماری، اور آپ جانتے ہیں کہ نجاسات کے حوالے سے ہماری گفتگو ہے. اور ناظرین، جو اب ہمارے پروگرام کا حصہ ہے اس میں آپ ہمارا ساتھ دیں گے، اور جو آپ کے سوالات ہم تک پہنچے ہیں، ناظرین آپ نے وائبر کے ذریعے پہنچے ہم سے پوچھے ہیں، یا واٹس اپ کے ذریعے ہم سے پوچھے ہیں، یا براہ راست جو اب آپ ہم سے ٹیلی فون کالز کے ذریعے سوالات پوچھیں گے، اس میں ہمارے مہمان آپ کے سوالوں کا جواب دیں گے. تو اسی طرح پروگرام کے آخر تک ہمارے ساتھ رہیے گا. ملتے ہیں مختصر سے وقفے کے بعد. ناظرین اکرام، پروگرام میں ایک مرتبہ پھر آپ کا خیر مقدم ہے، اور بہت شکر گزار ہیں کہ پروگرام کو آپ اتنی دلچسپی سے دیکھ رہے ہیں. ناظرین، اب پروگرام میں آپ سوالات کریں گے اور ہمارے مہمان جواب دیں گے، یا جو سوالات آپ نے کیے ہیں ان کے جوابات دیے جائیں گے. اور میں آپ کی خدمت میں گزارش کروں گا کہ جو ہمارے ٹیلی فون نمبرز ہیں، اگرچہ آپ کے ٹیلی ویژن اسکرین پر بھی ڈسپلے ہو رہے ہیں، لیکن پھر بھی میں آپ کی خدمت میں گزارش کرتا ہوں کہ آپ کال کیجیے تاکہ آپ کا جو سوال ہے وہ سبب بنے، پوری دنیا تک ہمارے مہمان کا جواب پہنچے. ہمارے ٹیلی فون نمبرز ہیں 00982537839150 اور 00982537839152. تو یہ ہمارے نمبر ہیں، اور اس کے علاوہ بھی جو ہمارے ٹیلیویژن جو آپ کے ٹیلیویژن اسکرین پر ڈسپلے ہو رہے ہیں، ان نمبروں پر آپ ہمیں کال کر سکتے ہیں، ہمارا ساتھ دیجیے، اپنی گفتگو کو آگے بڑھاتے ہیں. جی حضور، آپ کے خدمت میں بھی ایک مرتبہ پھر ہم شکریہ ادا کرتے ہیں کہ آپ یہ زحمتیں برداشت کر رہے ہیں. حضور، ایک سوال کیا گیا ہے ہم سے، اور واقعاً بہت اہم مسئلہ ہے یہ، بہت لوگ پوچھتے ہیں. وہ کہتے ہیں کہ دیکھیے، اگر خون ہی کی گفتگو چل بھی رہی تھی کہ اگر مثلاً کوئی مریض ہے، اسے خون کی ضرورت پڑتی ہے جیسے، اور وہاں پہ بلڈ بینک وغیرہ بھی نہیں ہے، کوئی اس طرح کا سلسلہ نہیں ہے، اور آپس میں خاص طور پہ ہندوستان میں دیکھنے میں آتا ہے تمام ہندو مسلم آپس میں ایک ساتھ زندگی گزارتے ہیں اور اتنے نزدیکی روابط ہوتے ہیں. ایک ہمارا دوست ہے جو کافر ہے، ہندو ہے، ہمارے مذہب سے نہیں ہے، لیکن ہمیں خون کی ضرورت ہے اور وہ ہمیں خون دینا چاہتا ہے، تو اس کا کیا حکم ہے؟ کیا ہم خون لے سکتے ہیں یا نہیں لے سکتے؟
دیکھیے، خون لینے میں کوئی حرج نہیں ہے
جی،
اور انسان کو اپنی جان بچانا جو ہے واجب ہے
جی،
خود اپنی ہی جان نہیں
جی
بلکہ دوسرے افراد
جی
جن کی زندگی اس بات پہ منحصر ہو گئی ہے
جی
کہ اگر ان کو خون دیا جائے گا تو زندہ رہیں گے ورنہ مر جائیں گے.
اللہ اکبر.
اس میں کوئی شک نہیں ہے، چاہے وہ مسلمان ہو یا غیر مسلمان ہو
جی بالکل،
لیکن سب ملا کے وہ ایسا دشمن مسلمانوں کا نہ ہو
جی جی
وہ ٹھیک ہونے کے بعد مسلمانوں پہ حملہ شروع کرتے
جی جی بالکل،
جسے کافر حربی کہتے
کافر حربی کہتے ہیں،
سخت ترین دشمن،
اسلام کے خلاف ہی وہ سازشیں کرے گا
جی جی،
تو وہ ایسا نہ ہو.
ایسا
لیکن عام طریقے سے جو افراد ہوتے ہیں، تو اگر غیر مسلم کو بھی ضرورت ہے تو ایک مسلمان خون دے سکتا ہے،
بآسانی دے سکتا ہے
جی،
اور بلکہ اس کا ثواب بھی قرآن نے نقل کیا ہے
جی
کہ من احیاها فکأنما احیا الناس جمیعا.
اللہ اکبر.
جس نے ایک آدمی کو زندگی عطا فرمائی،
ایک انسان کو جس نے
گویا اس نے پوری کائنات کو بچا لیا.
بے شک
قرآن کریم کی ایک آیت جو ہم نے پچھلے ہفتے پڑھی تھی
جی
اس کا ترجمہ یہ تھا کہ اللہ نے تم کو ان لوگوں کے ساتھ
جی
نیکی کرنے سے نہیں روکا
صحیح
جنہوں نے دین کے معاملے میں تم سے جنگ نہیں کی.
جنگ نہیں کی بے شک،
بولو وہ کافر ہیں، مشرک ہیں
جی،
مگر سب ملا کے انسانیت میں ہمارے ساتھی ہیں، آدمی ہیں، بندگان خدا ہیں
جی،
लिहाजा जो है उनकी मदद करने में हत्ता खून के जरिए से
जी
कोई हर्ज नहीं है।
जी अब मैं गुजारिश करूंगा, जो हमारे दोस्त थे जिन्होंने सवाल किया था, वाकई इनका सवाल सबब बना है कि ये सवाल का दूसरा पहलू भी, यानी अगर ये काफिर है या दूसरा कोई मजहब से ताल्लुक रखने वाला है लेकिन इस्लाम का दुश्मन नहीं है तो उसको भी खून दिया जा सकता है। हुजूर, एक दूसरा सवाल किया गया है, ये है एक इंसान है जो वसवसे में गिरफ्तार है, यानी उसे शक बहुत ज़्यादा होता है, हाथ धोता है चंद बार धोने के बाद भी, आम तरीके से हम अपने घरों में भी देखते हैं, यानी वो जो है बिल्कुल उसको इत्मीनान ही नहीं होता, तो ऐसा शख्स क्या करे, उसका क्या हुक्म है, यानी वो कितनी बार पाक करेगा आखिर, और पाक होगा या नहीं होगा, अपनी नज़र में तो पाक ही नहीं होता अगर 10 बार भी धो लेता है तो।
बाज़ बुज़ुर्गों ने यहाँ बहुत अच्छी बात कही है
जी
कि वसवासी इंसान
जी
वो आदमी जो वसवसे में मुब्तला हो गया है
सही
वो 2 मिनट भी पाक नहीं रह सकता, एक चीज ये, और वाकई ऐसे ही है
जी।
चूंकि वसवसा एक बीमारी है
जी,
देखिए बाज़ बीमारियां जिस्म की बीमारी होती हैं
जी,
मतलब बुखार चढ़ाया, सर में दर्द है,
बेशक
बाज़ बीमारियां रूह की बीमारियां होती हैं
जी,
उन्हीं बीमारियों में से रूह की एक बीमारी का नाम वसवसा है
जी।
वसवसे में इंसान आम तरीके से समझता है कि हम मजहब पे अमल कर रहे हैं, शरीयत पे अमल कर रहे हैं, दीन पर अमल कर रहे हैं
जी जी,
लेकिन उसके सारे अफाल और सारे काम दीन के खिलाफ होते हैं।
बेशक
ऐसे अफराद जो वसवसे में मुब्तला हैं
जी,
उनके लिए ये हदीस पैगंबर बहुत अहम है जिसमें ये बयान किया है मासूमीन ने
जी
कि इन्नल मोमिन ला युनजिस हो शय, मोमिन को दुनिया की कोई चीज नजिस नहीं कर सकती।
अल्लाह अकबर। हुजूर अगर आप इजाजत दे तो मैं यहाँ पे आपको रोकता हूँ, चूंकि हमारे नाजरीन में से किसी ने कॉल की है वो हाँ लाइन पे हैं, तो उनका हम पहले सवाल सुन लेते हैं उसके बाद इस गुफ्तगु को आगे बढ़ाएंगे चूंकि तुलानी गुफ्तगु है जी। सलाम अलैकुम।
वालेकुम सलाम।
प्रोग्राम में आपको खुश आमदीद कहते हैं जी, आप फरमाइए कहाँ से कॉल कर रहे हैं और आपका नाम क्या है?
मैं यहाँ दुबई से कॉल कर रहा हूँ और सैयद सद्दक सुलेमान नाम मेरा
जी,
पाकिस्तान से तलक है मेरा।
बहुत शुक्रिया कॉल करने के लिए, फरमाइए आपका सवाल क्या है?
सवाल मेरा जनाब ये है कि मैं एक ऐसे इलाके में रह रहा हूँ जहाँ फिका जाफरिया का जामिया मस्जिद नहीं है।
सही जी,
सुन रहे हैं आप?
जी मैं सुन रहा हूँ, फरमाइए।
हाँ तो जुमे की जो नमाज है जामिया, वो खुतबे के बगैर नहीं पढ़ी जा सकती।
सही,
तो उसके लिए क्या हुक्म है? मौलाना साहब से पूछ करते हैं प्लीज।
यानी जहाँ पे जामे मस्जिद है आप वहाँ पे रहते हैं?
जामिया मस्जिद नहीं है, फिका जाफरिया की, अहले सुन्नत की है।
हाँ सही सही, ठीक है बिल्कुल, बहुत शुक्रिया आपके, मैं गुजारिश करूंगा मेहमान से इंशाल्लाह आपके सवाल का जवाब देंगे। हुजूर सवाल इनका यह है कि मैं ऐसी जगह पर रहता हूँ जहाँ पे यानी फ़िक़्हे जाफरी यानी मजहब तशय्यो की कोई जामे मस्जिद नहीं है
जी,
और नमाज जुमा जो है ज़ाहिर है बगैर खुतबे के नहीं पढ़ी जा सकती, तो क्या हुक्म है इसका?
देखिए नमाज जुमा ना कि फ़कत बगैर खुतबे के नहीं पढ़ी जा सकती
जी जी,
बगैर जमात के भी,
हाँ कुछ तादाद भी जरूरी है, फिर इमाम भी
जी, 5 आदमी का कम से कम होना जरूरी है
बेशक,
और अगर ऐसे शरायत नहीं पाए जा रहे हैं
जी,
तो इंसान पर नमाज जुमा साकित है
जी जी,
वो जुमे के दिन नमाज जोहर को अदा करे।
सही,
अलबत्ता ये बता दें हम जिस तरीके से फुकहा ने फरमाया कि एक फरसख से कम पर
जी
नमाज जुमा वाकई नहीं हो सकती।
सही,
लेकिन 2 फरसख के लोगों के लिए जरूरी है कि अगर नमाज जुमा शरायत के साथ अदा हो रही है तो वो शिरकत करें।
अल्लाह
अकबर। अगर आपके महल्ले में मस्जिद नहीं है
जी,
लेकिन 2 फरसख के फासले में कोई मस्जिद जामा मौजूद है
जी,
और उसके अंदर शरायत के साथ नमाज जुमा अदा हो रही है, तो आपके लिए जरूरी है कि आप जुमे के दिन उस मस्जिद में नमाज पढ़ने के लिए जाएं।
अल्लाह अकबर, वाकई बहुत ताकीद की गई है नमाज जुमा,
हत्ता कहा गया है नमाज जुमा
जी
फकीरों का हज है,
बेशक
इससे बढ़ के चीज क्या हो सकती
जी। बिल्कुल हुजूर, अभी फिर हमें बताया गया है कोई और हमारे नाजरीन में से है, देखिए पूछते देखते उनका क्या सवाल है जी। अस्सलाम वालेकुम। हेलो अस्सलाम वालेकुम, शायद हमारा रابطہ उनसे जो है वो मुनक़ता हो चुका है, देखते हैं अगर दोबारा रابطہ बरकरार हो जाता है तो इंशाल्लाह उनका सवाल लेंगे। तो हुजूर हमारी गुफ्तगू चल रही थी वही जो वसवसे वाला इंसान है वो क्या करेगा?
तो मैं अर्ज़ कर रहा था पहले इस हदीस को इंसान समझ ले
जी
कि पैगम्बर इस्लाम और मासूमीन से यह हदीस नकल है और इसको साहिब मल्ला हज़रुल फ़कीह ने भी नक़ल किया है
जी
कि मोमिन को दुनिया की कोई चीज़ नजिस नहीं कर सकती,
बेशक
चूँकि ईमान एक समंदर है।
जी जी बिल्कुल,
समंदर में जो चीज़ पड़ती है अगर सलाहियत होती है तो खुद पाक हो जाती है,
जी जी,
और सलाहियत नहीं होती तो बहरहाल
जी
वो समंदर को नजिस नहीं कर सकती,
नहीं कर सकती। और ये भी है कि मुताहरात में से एक चीज़ ईमान भी है, अगर कोई काफिर ईमान ले आता है
जी
तो
जी,
वो पाक हो जाता
पाक
है।
हो जाता है
जी।
तो कहने का मकसद ये है कि फिर साहिल ने इमाम से पूछा कि आप फरमा रहे हैं कि मोमिन को दुनिया की कोई चीज़ नजिस नहीं कर सकती,
सही,
तो ये पेशाब धुलने का हुक्म क्या है,
सही,
खून धुलने का हुक्म क्या है?
जी,
तो आपने फरमाया कि अल्लाह ने धुलने का हुक्म इसलिए दिया है
जी
ताकि उसे मालूम हो कि कौन मेरी इताअत करता है और कौन मेरी नाफरमानी करता है,
सही।
इसीलिए नजासात का मसला
जी जी
इल्म से वाबस्ता है,
बेशक,
यानी इंसान को 100% यकीन हो जाए कि पेशाब लग गया
जी
तब धुले वो,
बिल्कुल,
लेकिन अगर शक शक है
जी जी जी
गुमान है
तो फिर
वहां धुलना जरूरी
नहीं,
नहीं है
जी, बिल्कुल।
वसवासी इंसान समझता है अगर थोड़ा सा एहतमाल भी उसने दिया
जी जी,
मतलब 40% 30%, वो समझता है हम नजीस हो गए
जी जी।
बाज लोगों को हमने खुद देखा, या मैं अपनी बात ना करूं
जी जी,
वो जो बुजुर्गान उलमा है अयतुल्ला खुई वगैरह, इन्होंने अपने दर्स फिक्र में एक वसवासी का वाकया लिखा
जी जी जी,
चूंकि वसवसा जो है सिर्फ नमाज में नहीं होता है
जी जी, बिल्कुल
धुलने में नहीं होता है,
पूरी जिंदगी में इंसान
वजू करने पे आ गया इंसान जो है मतलब पानी पहुंचाता रह जाता है
जी जी।
उन्होंने एक बात बहुत अच्छी बयान की वसवसे के सिलसिले में कि एक मोमिन इंसान था, दाढ़ी वगैरह रखा था, रखे हुए था
जी।
कुछ दिन बाद मेरी मुलाकात हुई तो मैंने देखा दाढ़ी नहीं है उसके,
सही।
तो मैंने पूछा मियाँ आप तो मुकद्दस इंसान है, भाई मान ने दाढ़ी क्या हुई
जी?
कहने लगे जब वजू करता हूँ तो मुझे शक होता है
जी
कि दाढ़ी के अंदर से खाल में पानी पहुंचा या नहीं पहुंचा, लिहाजा मैंने दाढ़ी को मुड़ा दिया। अस्तग़फ़िरुल्लाह वातुबु इलैह। सोचिए इंसान ने फेल हराम क्यों अंजाम दिया, ताकि वो यकीन करे कि पानी पहुंचा या नहीं पहुंचा। चूंकि वो जाहिल है और वसवसे का असली मंबा जहालत होता है, क्योंकि शरीयत ये कहती है कि दाढ़ी के अंदर खिलाल करके
जी जी
पानी का पहुंचाना जरूरी नहीं है, सिर्फ ऊपर की खाल आप धुल लीजिए
जी जी, बिल्कुल।
तो असली जो सबब बनता है वसवसे का
जी जी
वो ये कि इंसान मसाइल शरी से जाहिल होता है
और फिर उसकी पूरी जिंदगी जो है वो यानी जीरो रूह हो जाती
और
है।
और देखिए जो तहकीक की है फुकाहा कराम उलमाए कराम,
अगर आप इजाजत दें तो एक हमारा रब्ता हुआ है अभी, उसके बाद इंशाल्लाह हम आपकी ये तहकीक भी सुनते हैं कि क्या है इस वसवसे के सिलसिले से। वो कई दफ़ा कॉल कर चुके हैं लेकिन बार बार डिस्कनेक्ट हो जाता था। अच्छा फिर डिस्कनेक्ट हो गया है। देखिए असल में उनका सवाल यह है, सऊदी अरब से हमारे एक दोस्त बार बार कॉल कर रहे हैं, रब्ता हुआ तो इंशाल्लाह उनसे बात करेंगे और कॉल करने के लिए हम उनका शुक्रिया अदा करेंगे। उनका सवाल हुजूर यह है कि क्या नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम और हज़रत अली अलैहिस्सलाम के अलावा हम किसी यानी दूसरे अफराद को अलैहिस्सलाम कह सकते हैं या नहीं कह सकते, ये उनका सवाल है। और वो आपकी खिदमत में खुद सलाम अर्ज करना चाहते थे और खुद आपसे बात करना चाहते थे, लेकिन कई दफ़ा फ़ोन करने के बाद भी उनसे रब्ता नहीं हो पा रहा है, इसलिए आप उनके सवाल का जवाब दीजिए। रब्ता हुआ तो फिर इंशाल्लाह देखते हैं।
देखिए ऐसा है कि वो अफराद
जी
जो अलैहिस्सलाम के लायक हैं
जी
उनको अलैहिस्सलाम कहना फकत जायज़ नहीं
जी
बल्कि वाजिब और ज़रूरी है।
नहीं चूंकि शरई हदूद हैं कुछ, हम तमाम चीज़ें सबके लिए इस्तेमाल नहीं कर सकते
जी।
तो ये इसलिए
वही कहने जो लायक है, जो हमने कैद लगाई
जी,
वो अफराद जो लियाकत रखते हैं इस बात की कि उन्हें अलैहिस्सलाम कहा जाए
जी जी,
मसलन अंबियाए कराम
बेशक
या मासूमीन एजाम, इन अफराद को अलैहिस्सलाम कहना ज़रूरी है ना कि फ़कत जायज़ है ना, ज़रूरी है कि जब भी इनका नाम लिया जाए इन्हें अलैहिस्सलाम कहा जाए। आप सूरह साफ़ात उठा के खोलिए और पढ़िए तो जगह जगह पे अंबिया कराम पर सलाम कहा गया है, सलामुन अला नूहिन फिल आलमीन
बेशक
नूह पे सलाम हो, सलामुन अला मूसा व हारून मूसा व हारून पे सलाम हो, सलामुन अला इलियासीन इलियास नबी पे सलाम हो
जी,
इसी तरीके से
बेशक।
तो ये कुरान का दर्स है कि और ये मखसूस नहीं आयत कि फ़कत अंबिया ही को सलाम किया जाए, बल्कि वो अफराद जो अंबिया सिफत हैं
जी जी,
नबूवत का ओहदा नहीं है
जी जी,
मगर सिफत इसमत में वो नबी जैसे हैं
जी जी,
तो उनको बाकायदा तौर पर अलैहिस्सलाम कहना ज़रूरी है,
यानी मासूमीन और अंबिया अलैहिस्सलाम, सही। अच्छा सहाबा किराम के बारे में क्या है, मसलन जनाब अबू ज़र हैं, जनाब अम्मार हैं और अजिल्ला किराम जो सहाबा हैं उनके बारे में क्या?
देखिए मैंने कहा मासूमीन,
अच्छा मासूमीन
एक चीज़ होती है, अदालत सहाबी हैं, मुकद्दस हैं
जी जी,
आदिल हैं جناب ابو ذر ہیں، جناب سلمان ہیں، یا بعض اس قسم کے صحابہ ہیں، تو انہیں ہم رضوان اللہ تعالیٰ علیہ کہتے ہیں،
جی جی،
یا جمہور مسلمین رضی اللہ تعالیٰ عنہ کہتے ہیں،
وہ دونوں ایک ہی بات ہے، چونکہ رضی اللہ اور رضوان اللہ تعالیٰ علیہ کی بات ہے،
اصطلاح کا فرق ہے،
لیکن علیہ السلام ان کو نہیں کہہ سکتے،
نہیں کہہ سکتے،
جی جی بالکل۔ حضور پھر ہم اسی کی طرف آتے ہیں، مختصر طور پہ آپ اس کا حکم بتا دیجئے، جو تحقیق آپ بتانا چاہتے تھے وسوسے کے حوالے سے۔
یہ تمام محققین نے
جی
تحقیق کر کے وسوسے کے سلسلے میں
جی
یہ بات لکھی ہے کہ جو انسان وسوسے کی بیماری میں مبتلا ہو جاتا ہے،
صحیح،
اس کا نتیجہ فقط دو چیز ہے،
جی،
یا وہ پاگل ہو جاتا ہے،
صحیح،
اور یا وہ پاگل ہو جاتا ہے،
جی،
یا وہ دیوانہ ہو جاتا ہے۔
دونوں ایک ہی چیز نہیں ہے؟
ہاں، یا وہ مثلا پاگل و دیوانہ ہو جاتا ہے،
جی،
یا پھر وہ جو ہے دیکھیے، ایک ہوتا ہے دیوانہ ہو جانا،
صحیح،
اور ایک ہوتا ہے کہ انسان جو ہے بے دین ہو جاتا ہے،
یا دیوانہ ہو جاتا ہے یا بے دین ہو جاتا ہے۔
مثلا وہ 10 مرتبہ ہاتھ کو دھل رہا ہے،
جی جی،
اچانک ایک مرتبہ کہتا ہے چھوڑو یار، کوئی شریعت نہیں ہے، کوئی دین نہیں،
بے شک، بالکل،
وہ اپنی بے عقلی کو دین ابھی تک سمجھ رہا تھا،
جی جی بالکل،
لہٰذا وہ بے دین ہو جاتا ہے،
بالکل صحیح۔
یا یہ کہ اتنا دھلتا ہے کہ معاشرہ کہتا نہیں، وہ
پاگل ہو گیا، دیوانہ ہو گیا۔ جی حضور، خداوند عالم سے دعا ہے کہ ہمیں سب کو اس سے محفوظ رکھے، واقعی بہت بڑی بیماری ہے۔ اگر اجازت دے تو ایک افریقہ سے ہمارے کالر ہیں، وہ سوال کرنا چاہتے ہیں۔ جی السلام علیکم۔ ہلو، السلام علیکم۔
وعلیکم السلام۔
پروگرام میں آپ کو خوش آمدید کہتے ہیں، کال کرنے کے لیے بہت بہت شکریہ۔ اپنا نام بتائیے۔
ہلو، السلام علیکم۔
جی علیکم السلام، آپ اپنا نام بتائیے، کہاں سے کال کر رہے ہیں آپ؟
افریقہ سے بات کر رہے ہیں۔
جی بہت شکریہ کال کرنے کے لیے۔
ہم افریقہ میں رہتے ہیں، سودان افریقہ۔
جی جی،
ہلو،
جی فرمائیے، آپ کا سوال کیا ہے؟
ہمارا سوال یہ ہے کہ ہم لوگ جو جنجیل ماتم کرتا ہے نا، جنجیل ماتم، جنجیل کا ماتم کرتا ہے، اس کے بعد میں نا خون نکلا رہتا ہے، پیٹ سے دو دن تین دن سے پیٹ سے خون نکلا رہتا ہے، وہ خون جو کپڑا میں رہتا ہے، وہ کہ جائز ہے نماز پڑھنا؟ جائز ہے؟
جی ضرور، بہت شکریہ، بہت شکریہ کال کرنے کا۔ انشاءاللہ ہم گزارش کریں گے اپنے مہمان سے کہ آپ کے سوال کا جواب دے۔ حضور یہ بہت بڑا مسئلہ ہے، یعنی جو ماتم کے بعد خون نکلتا ہے، مثلا جیسے زنجیر کا ماتم کر رہے ہیں یا اس کے علاوہ کہیں ہاتھوں کا ماتم بھی کرتے ہیں اور خون نکل آتا ہے یا دوسرے طریقے سے، تو ماتم کے ذریعے جو خون نکل رہا ہے اور وہ کپڑے پر لگا ہوا ہے، تو کیا اس کپڑے کے ذریعے ہم نماز پڑھ سکتے ہیں یا نہیں پڑھ سکتے؟
دیکھیے، جو عام طریقے سے سینہ زنی وغیرہ ہم کرتے ہیں، کھال پھٹ جاتی ہے
جی
اور خون نکل آتا ہے،
جی
یہ خون محترم ہے، چونکہ ہم ان ذوات مقدسہ کی راہ میں نکال رہے ہیں
جی
جنہوں نے اللہ کی راہ میں قربانی دی ہے،
صحیح،
محترم ہے، قابل احترام ہے، جیسے شہید کا خون،
صحیح،
کوئی انسان اگر رائے خدا میں شہید کر دیا گیا
جی
تو اس کا خون قابل احترام ہے
جی،
لیکن اس خون میں ہم نماز نہیں پڑھ سکتے،
صحیح،
مگر یہ کہ وہ درہم سے کم ہو،
اتنا ہی جتنا معاف کیا گیا ہے شریعت کے طور پہ، جی جی،
یا یہ کہ خون ایسا ہو جسے فقہ اصطلاح میں
جی
دم الجروح و قروح کہتے ہیں، یعنی
زخم کا،
زخموں کا خون، پھوڑے کا خون
جی
جو بند نہیں ہوتا ہے، عام طریقے سے نکلتا
رستہ رہتا ہے، وہ رستہ رہتا ہے، جی جی بالکل۔
تو اگر یہ درہم سے زیادہ بھی ہے، انگشت سے زیادہ بھی ہے، تو کوئی حرج نہیں ہے
جی،
لیکن یہ ماتم وغیرہ خون جو وقتی طور سے زخم ہونے کے بعد نکلتا ہے،
صحیح،
یہ اگر اس مقدار سے زیادہ ہے
جی
تو نماز کے وقت انسان کو چاہیے وہ لباس اتار دے،
صحیح،
اور اگر بدن میں لگا ہوا ہے
جی
تو بدن کے اس حصے کو دھل کے،
صحیح،
اس کے بعد انسان نماز میں داخل ہو۔
جی حضور، یہ تو پوچھ رہے تھے زنجیر کے ذریعے سے جو خون نکلتا ہے، آپ نے کہا کہ ہاتھ کے ذریعے جو ماتم،
البتہ کل خون، چاہے وہ
جی جی
مثلا، دیکھیے ضروری نہیں کہ زنجیر ہم چھری نام لیں، چاقو نام لیں،
جی جی
نہ، ہم ماتم کر رہے ہیں،
جی جی،
خوب زنجیر کا خون ہو، چاہے ہاتھ سے مثلا ہاتھ پھٹ گیا،
خون اگر لگا ہے،
تمام خون،
صحیح، جی جی بالکل۔
خوب اگر ہم مثلا اسے شاعر اسلامی سمجھ کے زنجیر کو، مثلا
جی
کوئی بعض افراد ہیں جو مثلا زنجیر زنی کو مثلا شریف فعل سمجھ رہے ہیں،
جی جی
وہ سمجھتے ہیں یہ قربتاً اللہ ہونے کا بہترین راستہ ہے،
جی
اس بندے خدا نے مثلا ماتم کیا، خون نکل آیا،
جی
تو خون جو ہے اس کا، یہ نماز کے وقت جو ہے اس کو چاہیے اتنا حصہ جو اس کا دھل دے،
جی
اس کے بعد نماز میں داخل ہو،
صحیح۔
البتہ اگر کپڑے وغیرہ پہ لگا ہوا ہے،
جی جی،
تو مسجد وغیرہ میں اگر آدمی جا رہا ہے فوراً نکل آ رہا ہے،
جی
اس میں کوئی حرج نہیں ہے،
ہاں بالکل،
یہ جنابت کا حکم یا دوسرا حکم نہیں ہے،
جی جی،
کہ آپ مسجد میں داخل نہیں ہو سکتے، آپ یہ نہیں کر سکتے، وہ نہیں، खा नहीं सकते, पी नहीं, सब कुछ कर सकते हैं
जी,
लेकिन नमाज के लिए शरीयत ने कहा है
कि उसको बदल लीजिए लिबास,
हाँ,
को
लिबास बदल किया गया
जी जी बिल्कुल। अच्छा हुजूर, उसके हवाले से जो हमारी आज गुफ्तगु चल रही है वसवसे के हवाले से, जो आप फरमाए कुछ और अगर है तो आपकी खिदमत में, वरना फिर आगे जो सवाल का सिलसिला
जी। तो मैंने अर्ज किया कि तमाम तहकीक का नतीजा ये है कि वसवासी इंसान या बेदीन हो जाता है या मजनून हो, पागल हो जाता है
जी।
लिहाजा इस बीमारी से इंसान को बचना चाहिए,
बेशक बिल्कुल।
बचने का तरीका क्या है
जी?
बचने का तरीका यह है कि इंसान अपने जाती फेल और जाती समझ को रुए ताक रख दे, यानी जुदा कर दे, वो देखे शरीयत इस बारे में क्या कहती है
जी।
शरीयत क्या कहती है? शरीयत कहती है,
असल सवाल यही है हमारा कि उसका हुक्म क्या
जी? शरीयत क्या
जी?
कहती है? शरीयत कहती है तुम्हारे लिए दुनिया की हर चीज पाक है,
बेशक,
जब तक कि 100% यकीन ना हो जाए कि ये नजीस है,
बेशक।
खूब हम यहाँ बैठे, गीलापन महसूस किया, एक बच्चा भी थोड़ी दूर पे खड़ा हुआ था
जी,
हमें शक हुआ ये बच्चे ने पेशाब किया है या गिलास से पानी गिरा है
जी।
शरीयत कहती है तुम कहो इंशाल्लाह गिलास से पानी गिरा है,
बिल्कुल,
वलो ये कि बच्चे ने पेशाब किया हो
जी जी।
लेकिन शरीयत के हुक्म पर अमल करते हुए हमने अगर नमाज पढ़ी
जी जी,
और जो है वो पेशाब था, तो शरीयत कहती है आपकी नमाज सही है,
क्योंकि आपको इल्म नहीं था, यकीन नहीं था 100% जो आपने कहा वो यकीन नहीं था आपको। हुजूर यहाँ पे एक सवाल और किया गया है, जैसे अभी आपने बच्चे की मिसाल दी है कि वहाँ पे बच्चा भी खड़ा हुआ है, तो सवाल किया गया है कि मसलन मामूलन बच्चे पेशाब कर देते हैं किचन वगैरह में, और माँ ये समझती हैं कि गीला कपड़ा उसके ऊपर फेर देने से, जिसको कहते हैं शायद पोछा लगाना कहते हैं ना, कि उसके लगा देने से वो पाक हो जाता है, तो इसका शरी हुक्म क्या है?
देखिए हाँ, बहुत अहम चीज़ है, ये मुब्तलाबे भी है
जी,
कि जैसे बच्चे पेशाब वगैरह कर देते हैं
सही,
तो एक चीज़ मैं बता दूँ, पोछा लगाने से कोई चीज़ पाक नहीं होती है,
बल्कि शायद दूसरी चीज भी नजीस हो जाए, बढ़ जाएगी नजासत,
बल्कि ये पोंछा जहां तक गया हुआ है
वो सब नजीस हो
जाएगा, उस चीज को भी वो चीज नजीस कर देगी। बेहतरीन तरीका ये है कि अगर मसलन नाली वगैरह बनी हुई है
सही,
पानी निकल सकता है
जी,
तो इस पेशाब के ऊपर जो है 2 मरतबा पानी डाल दे और पेशाब बह जाए, ये चीज पाक हो जाएगी
सही।
लेकिन अगर कयामत तक इस पे पोंछा लगाया जाए तो पोंछा लगाने से ये चीज पाक नहीं होगी, बल्कि अगर अगर पोछा लगाने के बाद चीज खुश्क भी हो गई है
सही,
उसके बाद गीला हाथ या गीला पैर या गीला कपड़ा इससे मस हो गया, तो वो चीज भी नजिस हो जाएगी जो इस जमीन से मस हुई है, क्योंकि मुतनजिस मुनजिस भी है, जिस तरीके से नजिस इंसान को नजिस कर देता है, मुनजिस कर देता है, उसी तरीके से जो चीज नजिस हो गई है, खुश्क हो गई है
जी जी,
खुश्क होने के बाद अगर धुला नहीं है
जी जी,
तो ये भी चीज इंसान को नजिस कर देती है।
हुजूर एक और हमारे कॉलर हैं, वो आपसे सवाल करना चाहते हैं, देखते हैं उनका सवाल क्या है जी। सलाम अलैकुम। हेलो सलाम अलैकुम।
वालेकुम अस्सलाम
जी, प्रोग्राम में खुश आमदीद कहते हैं आपको, फरमाइए आप कहाँ से कॉल कर रहे हैं और आपका इसमें शरीफ?
जी मैं सऊदी अरब से बोल रहा हूँ, मोहम्मद अकरम नाम मेरा।
बहुत शुक्रिया, फरमाइए सवाल क्या है आपका? खैर उनसे रब्ता हमारा जो है मुनक़ता हो चुका है, सवाल देखिए अगर बाद में उनसे सवाल आया तो इंशाल्लाह उनकी खिदमत में हैं। तो जी आप, यानी वो चीज़ पाक नहीं होगी
जी? पाक नहीं होगी
जी।
और एक चीज़ और भी है
जी
कि ये नजिस चीज़
जी,
बाज़ लोग समझते हैं नजिस हो गई, खुश्क हो गई, बस ख़त्म हो गया
जी जी,
नहीं, इसके बारे में है कि नजिस दूसरे को भी मुनजिस कर देता है, नजिस कर देता है
जी।
ये किस तरीके से? पेशाब हाथ में था
जी,
हमने नहीं धुला इसको, खुश्क हो गया
सही,
गीले हाथ से अगर किसी ने हमसे मुसाफिहा किया तो उसका हाथ भी नजिस हो जाएगा। इसी तरीके से वो जमीन
जी जी
जिस पे पेशाब खुश्क हो गया है या हमने सिर्फ पोछा लगा दिया है
जी,
तो अगर धुला नहीं है तो ये जमीन भी इंसान के लिए सिर्फ नजिस नहीं है बल्कि मुनजिस भी है,
हाँ।
नजिस करने वाली भी है
जी। माफ कीजिएगा, फिर उनसे रब्ता हमारा बरकरार हो चुका है जी। अस्सलाम वालेकुम, फरमाइए आपका सवाल क्या है?
जी वालेकुम अस्सलाम जी, मौलाना साहब मुझसे, मुझे एक सवाल है
जी, फरमाइए
जी। जैसे रात में शोहर और बीवी जैसे एक साथ होते हैं, जो कि अलबत्ता आम है
जी जी,
तो फजर के वक्त जैसे फजर की अदा हो गई
सही,
अभी हमको क्या वजू करके वापस जाना है या वजू में हो जाएगा, नमाज हो जाएगी मेरी?
जी जी सही है बिल्कुल, सवाल वाज़ेह है मैं समझता हूँ, वो कह रहे हैं कि जैसे मतलब शोहर और बीवी होते हैं साथ में, वो सोते हैं, तो ठीक है अब नमाज का वक्त है सुबह में, तो क्या उनको गुस्ल करके नमाज पढ़ने के लिए जाना है, सिर्फ वजू करके जा सकते हैं?
सिर्फ सिर्फ सोने से तो जो है गुस्ल तो वाजिब नहीं होता, ना वजू वाजिब होता है। असल ये कि ये बीवी और शोहर के जो जिंसी रबते हैं,
बेशक ये नुकता बहुत अहम है जी,
बात चीजें अहम होती हैं। देखिए हम अक्सर कहते हैं
जी, हुक्म खुदा को हमारे पास बहुत मुख्तसर, इसलिए मुख्तसर अल्फाज में,
हुक्म खुदा को मालूम करने में और बयान करने में कोई शर्म की जरूरत नहीं है, इंसान को नहीं शर्माना चाहिए, वरना रोज़े क़यामत मसूल होगा। खुलासा ये है कि अगर इंसान का राबता जिंसी बरकरार हुआ है तो नमाज सुबह से पहले इंसान को चाहिए गुस्ल करे नमाज के लिए, नमाज सुबह से पहले नहीं बल्कि नमाज सुबह के बाद भी कर सकता है, अजान सुबह के बाद कोई हरज नहीं, जो एक डेढ़ घंटे का वक्त होता है शहर के लिहाज से, चूंकि मुख्तलिफ होता है, असल यह है कि नमाज सुबह से पहले जब भी वो अंजाम दे रहा है गुस्ल करे।
सही।
और अगर गुस्ल का वक्त तंग है
जी
और गुस्ल करेगा तो इंसान की नमाज कजा हो जाएगी, तो ऐसी सूरत में इंसान को चाहिए गुस्ल के एवज में तयम्मुम अंजाम दे, उसके बाद नमाज पढ़े।
हाँ, और अगर निजासत बदन पे लगी हुई है या कपड़े पे लगी हुई है तो उसको भी पाक करेगा
जी, अगर नजासत है तो पहले नजासत दूर करे उसके बाद जो है मसलन नमाज पढ़े
जी। हुजूर बहुत शुक्रिया, हम आपसे भी यहाँ पे माजरत चाहते हैं और शर्मिंदा हैं, चूंकि वक्त हमारे पास बहुत कम था, यहाँ भी काफ़ी सवाल आते थे और इसी तरह से हमारे नाजरीन, उनके हम बहुत शुक्रगुजार हैं उनके कॉल करने के, और हम शर्मिंदा हैं जिन दोस्तों को हम जवाब नहीं दे सके। इंशाल्लाह अगले हफ्ते आप हमसे राबता कीजिएगा, इंशाल्लाह आपके सवाल का जवाब दिया जाएगा और हुजूर आपसे हम यहीं पर खुदा हाफजी करेंगे। नाजरीन इसी तरीके से हमारा वक्त इख्तिताम को पहुँचा, आपसे भी खुदा हाफजी का वक्त आ चुका है, आपको खुदा की पनाह में देते हैं, हमें अपनी दुआओं में याद रखिएगा, हम भी इंशाल्लाह आपके लिए दुआगो हैं। खुदा हाफिज़, फ़ी अमानिल्लाह।